الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا عليكم أنفسكم لا يضركم من ضل إذا اهتديتم إلى الله مرجعكم جميعا فينبئكم بما كنتم تعملون آمنت بالله صدق الله مولانا العظيم محترم دوست بزرگوں دوستوں اور بھائیوں السلام علیکم ورحمۃ اللہ تعالی وبرکاتہ میں نے اس وقت ایک قرآن کریم کی آیت تلاوت کی ہے اور اس میں اللہ تبارک و تعالی نے اصلاح معاشرہ کی ایک اہم ہدایت عطا فرمائی ہے. آج ہم دیکھتے ہیں کہ ہر شخص معاشرے کی خرابی کا شکوہ کرتا ہے اور واقعہ بھی یہی ہے کہ ہم ایسے بحرانوں میں گھرے ہوئے ہیں جو سیاسی اعتبار سے بھی ایک تماشا بنا ہوا ہے اور اقتصادی اعتبار سے بھی ہمارا ملک نیچے کی طرف مسلسل جا رہا ہے اور یہ شکوہ بھی ہر ایک کی زبان پر ہوتا ہے کہ ہمارے ملک میں لوٹ مار کا بازار گرم ہے, کرپشن کا شکوہ ہے, اور واقعہ بھی یہ ہے کہ تمام سرکاری محکمے اوپر سے لے کر نیچے تک رشوت ستانی میں مبتلا ہے. کسی کا کوئی کام جو کسی سرکاری محکمے سے متعلق ہو جائے تو رشوت دیے بغیر کام نہیں بنتا. اسی طرح یہ کہ ملک میں عریانی بڑھ رہی ہے, شفاحاشی بڑھ رہی ہے, اللہ بچائے دین اور شاعر دین سے لوگ دور ہوتے جا رہے ہیں. اور جب بھی ہم کچھ لوگ آپس میں بیٹھتے ہیں تو عموماً تذکرہ یہی ہوتا ہے کہ یہ فلاں خرابی پیدا ہو گئی ہے, فلاں خرابی پیدا ہو گئی ہے, اور یہ ہماری مجلسوں کا ایک اہم موضوع ہوتا ہے کہ ہمارا معاشرہ تباہ ہو رہا ہے, ہمارے معاشرے کے اندر بے علمی ہے, لوگ دین کے بالکل بنیادی احکام سے بھی نابلد ہو گئے ہیں, اور जिंदगी को बस सिर्फ पैसे इकट्ठा करने और दौलत जमा करने का जरिया समझा हुआ है। कोई किरण उम्मीद की नजर नहीं आती कि फलां जगह से कुछ हालात बेहतर हो जाएंगे। ये सारा शिकवा हो रहा है। कुरान करीम ये फरमाता है कि ऐसे हालात में जबकि बुराई फैल गई और लोगों के जबान पर हर वक्त ये शिकायत आती रहती है कि भाई हम एक ऐसे जमाने में पैदा हुए हैं जिसमें फसाद बरपा है, बेदीनी है, हराम खोरी है वगैरह वगैरह, ऐसे मौके पर इस्लाह कैसे हो, किस तरह हो। उस इस्लाह के लिए अल्लाह तबारक बताला ने एक बुनियादी बात इस आयत करीमा में जिक्र की है। वो बुनियादी बात यह है, तर्जमा पहले करता हूं आयत का, कि बारी ताला फरमाते हैं कि या अय्युहल्लज़ीना आमनु, ए ईमान वालो, अलैकुम अनफुसकुम, तुम अपनी खबर लो, अपनी खबर लो, ला यदुर्रुकुम मन ज़ल्ला इज़ा हतदैतुम, अगर तुम खुद राह रास्त पर आ गए, हिदायत हासिल कर ली, तो जो लोग गुमराही के रास्ते पर जा रहे हैं वो तुम्हें नुकसान नहीं पहुंचा सकते। अपनी इस्लाह कर लो, अगर दूसरे गुमराही के रास्ते पर जा रहे हैं तो उनके गुमराही पर जाने की वजह से तुम्हें कोई नुकसान नहीं पहुंचेगा अगर तुमने अपनी इस्लाह कर ली। इल्लाही मर्जुकुम, आखिर में तुम सब लौट कर अल्लाह के पास जाओगे, फयुनब्बिउकुम बिमा कुंतुम तामलून, तो जो कुछ दुनिया में तुम किया करते थे अल्लाह ताला तुम्हें सब बता देगा कि तुमने क्या क्या काम किए। यहां जो नुस्खा बताया गया है वो ये कि बजाय इसके कि तुम दूसरे लोगों का शिकवा करो और दूसरे लोगों के गलतियों और बुराइयों को अपना मौजू गुफ्तगू बनाओ, अपनी मजलिसों को मौजू बनाओ, उसके बजाय पहले तुम खुद अपना जायजा लो, मेरे अंदर क्या खराबी है, और उस खराबी को दूर करने की कोशिश करो, कम से कम अपने आप को पाक कर लो, अपने आप को दीन और ईमान के मुताबिक बना लो, अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तालीमात के मुताबिक अपने आप को ढाल लो। अगर तुमने ऐसा कर लिया तो कम से कम माशरे का एक फर्द ठीक हो गया। और अल्लाह ताला की सुन्नत यह है कि जब एक चिराग जलता है तो फिर उस चिराग से दूसरे चिराग को भी रोशनी मिलती है। तो अगर हर आदमी, जितने आदमी हैं, सब अपनी अपनी फिक्र में पड़ जाएं कि मैं किस पानी में हूं, मुझे अल्लाह ताला के सामने जाना है, मौत आने वाली है, अल्लाह तबारक व ताला की बारगाह में हाजिरी देनी है, अपने आमाल का जवाब देना है, तो मैं उसके लिए क्या तैयारी कर रहा हूं, और अपने कौल में, अपने फेल में, अपने जिंदगी के मुख्तलिफ शोबों में मैं किस हद तक अल्लाह जल्ला जलालुहु और रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के अहकाम पर अमल करता हूं। अगर करते हो जायजा लेकर देखो तो अल्लाह का शुक्र अदा करो, और अगर नहीं करते, यानी कहीं ना कहीं कुछ ना कुछ खराबी मेरे अंदर मौजूद है, तो फिर उस खराबी की इस्लाह करो। यानी हर शख्स अपनी फिक्र में पड़ जाए। इसी मजमून को एक हदीस में भी बयान फरमाया गया। एक हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का यह इरशाद है اذا رايت شحا مطاعا وهوا متبعا والدنيا مؤسره واعجاب كل ذي راي برايه فعليك بخاصه نفسك ودع عنك امر العامه. عجیب بات ہے, آپ نے چار چیزیں بیان فرمائی کہ جب تم اپنے معاشرے میں یہ چار چیزیں دیکھو تو بس اپنی فکر میں پڑ جاؤ. چار چیزیں کیا ہے؟ فرمایا اذا رأیت شحا مطاعا, جب دنیا کی مال کی محبت دنیا میں اتنی پھیل جائے کہ ہر آدمی اس مال کی محبت کی اطاعت کر رہا ہو, یعنی اللہ رسول کے احکام کی اطاعت کرنے کے بجائے وہ اپنے مال کی محبت کے پیچھے چل رہا ہو, یعنی مال کی محبت اسے جو کام کرنے کو کہے وہ کرے, یہ دیکھے بغیر کہ یہ حلال ہے یا حرام ہے. اذا رأیت شحا مطاعا, کہ اطاعت اللہ اور اس کے رسول کے بجائے صلی اللہ علیہ وسلم اس کے بجائے اطاعت کی جا رہی ہو, اپنے دل میں جو مال کی محبت کا جذبہ ہے اس مال کی محبت کے جذبے کی اطاعت ہو رہی ہے. پیسے مجھے کہاں سے زیادہ مل جائیں یہ دیکھے بغیر کہ حلال ہے یا حرام ہے. رشوت لینے والا جس کا بازار گرم ہے اس وقت, وہ اگر یہ اطاعت کس کی کر رہا ہے, اللہ اور اللہ کے رسول نے تو یہ فرمایا کہ الراشی والمرتشی کلاہما فی النار, رشوت دینے والا بھی اور رشوت لینے والا بھی دونوں جہنم میں. لیکن وہ اس کو نظر انداز کر کے کہتے ہیں بھائی دنیا میں اسی طرح کام ہو رہا ہے, ہم اسی معاشرے میں جی رہے ہیں, یہاں پر اسی دنیا کے اندر رہ رہے ہیں, لہذا رشوت تو لینی پڑتی ہے, اگر رشوت نہیں لیں گے تو ہمارا معیار زندگی کیسے بلند ہوگا, ہمارے پاس پیسے کہاں سے آئیں گے, اپنی ضروریات اور خواہشات ہم کیسے پوری کریں گے. لہذا رشوت کے جذبے کی اطاعت کی جا رہی ہے. شحا مطاعا, ایک بات تو یہ فرمائی, جب تم یہ دیکھو معاشرے میں لوگ اللہ اور کے رسول صلی اللہ علیہ وسلم کی اطاعت کے بجائے مال و دولت کی محبت کی اطاعت کر رہے ہیں, وہوا متبعا, اور اسی طرح خواہشات کی پیروی کی جا رہی ہے. پیروی تو کرنی ہے اللہ کی اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی, دین اسلام کے احکام کی, لیکن انسان پیروی کر رہا ہے اپنی خواہشات نفس کی, فلاں کام میرا دل چاہ رہا ہے کرنے کو بس میں کر رہا ہوں, چاہے وہ جو کام ہے وہ حلال ہو یا حرام ہو, لیکن میرا دل چاہ رہا ہے کہ میں یہ کام کروں گا. فحاشی پھیلی ہوئی ہے ملک میں اور معاشرے میں, اور اس میں انسان اپنی نظروں کو اس سے لذت لینے کے پیچھے لگا ہوا ہے, اس معاشی کو برا سمجھنے کے بجائے اس کی تردید کرنے کے بجائے اس کا سبد باب کرنے کے بجائے وہ خود اس سے لذت لینے کی فکر کر رہا ہے. خواہش نفس دل چاہ رہا ہے کہ بھائی یہ چیز تو اس سے نفس کو بڑا مزہ ملتا ہے, بڑا حظ حاصل ہوتا ہے, لہذا وہ اللہ کے رسول کے احکام کو چھوڑ کر اس خواہش نفس کی اتباع کر رہا ہے, اس کے پیچھے چل رہا ہے. دوسری بات یہ ہوا متبع, دنیا مؤسرتن, اور تیسری بات یہ فرمائی کہ لوگ دنیا کو ترجیح دے رہے ہوں آخرت پر, دنیا میں مجھے عزت مل جائے, دنیا میں مجھے شہرت مل جائے, دنیا میں مجھے مال مل جائے, دنیا میں مجھے منصب مل جائے, عہدہ مل جائے, بس اس فکر میں ہے. اس سے بحث نہیں کہ آخرت میں کیا ہوگا, آخرت کو بھلا کر صرف دنیا کے پیچھے دنیا کو ترجیح دے رہے ہیں, جہاں دنیا کا فائدہ ہو وہ کام کریں گے, آخرت کا फायदा हो या नुकसान हो इससे कोई बहस नहीं, दुनिया मोसरतन। तीसरी चीज ये वह एजाब कुल रायम बिराय, और हर इंसान अपने राय पर घमंड में मुबतला है, यानी जो उसकी समझ में आ गया बस समझता है कि बस ये दुरुस्त है, ये सही है, मैं जो समझ रहा हूं वो ठीक है, जो दूसरा समझ रहा है वो गलत है, और कभी ये सोचने की फिक्र नहीं होती कि मेरी सोच में भी गलती हो सकती है, अपनी राय में भी गलती हो सकती है। हर शख्स अपने राय पर घमंड में मुबतला है, दूसरे की बात सुनने को गवारा नहीं करता। अब देखो इस वक्त क्या हो रहा है हमारी सियासत में कि एजाब कुल्ली जी रायम बिराये, एक शख्स ने अपना एक रास्ता इख्तियार कर लिया है, बस समझता है कि यही हक के महज है, बस यही हक है, और दूसरा बातिल ही बातिल है। हालांकि इंसान को चाहिए कि वो ठीक है, उसके दिल में एक बात आ रही है, वो इस एक रास्ते को दुरुस्त समझ रहा है, लेकिन दूसरे की बात भी सुनने के काबिल तो हो सकता है कि उसके राय में कोई गलती हो तो दूसरा आदमी उसको मुतनब्बे कर दे, तो उसको सुन तो ले कम से कम, सुनने को तैयार नहीं। हर शख्स अपनी राय पर घमंड में मुबतला है। ऐसा लग रहा है कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ये बातें फरमाते हुए हमारे माशरे को देखकर, आप आंखों से देखकर फरमा रहे हैं, दुनिया उसके माल दौलत की मोहब्बत की हुक्मरानी है, ख्वाहिशात नफ्स की पैरवी है, दुनिया को आखिरत पर तरजीह दी जा रही है कि भाई आखिरत तो पता नहीं कब आएगी, क्या होगा, मरने के बाद देखा जाएगा क्या होगा, इस वक्त तो दुनिया है, दुनिया को बेहतर बना लो। और हर शख्स अपनी राय पर घमंड में मुबतला है। ये चार चीजें जब पैदा हो जाएं तो आपने फरमाया अलैका बिखासति नफ्सिक, तो अपने खास अपने आप की फिक्र करो, दूसरों पर तनकीद करने के बजाय और दूसरों को बुरा भला कहने के बजाय अपनी फिक्र करो और अपने आप को दुरुस्त करने की तरफ के काम में लग जाओ। अलैका बिखासति नफ्सिक वदअ अनक अमर अलअम्मा, और आम लोगों के अंदर जो खराबियां पैदा हो रही हैं उसको छोड़ दो, उसकी फिक्र छोड़ दो, उसकी फिक्र छोड़ दो। ये फिक्र छोड़ने का माना ये नहीं है कि उस पर तुम्हें गम ना हो, उस पर तुम्हें सदमा ना हो, उसके बारे में तुम दुआ ना करो, नहीं, दुआ तो करो लेकिन उन पर तनकीद को अपना सारा वजीफा ना बनाओ कि भाई दुनिया में ये हो रहा है, दुनिया में ये हो रहा है, दुनिया में ये हो रहा है। अरे हो रहा है, तुम अपने फिक्र तो देखो कि तुम्हारा क्या, तुम्हारे अंदर क्या हो रहा है। अगर एक आदमी फर्ज करो अलियाज बिल्ला वो किसी शदीद बीमारी में मुबतला है तो उसको अपनी बीमारी की फिक्र होनी चाहिए ना, दूसरे के नजला जुकाम की फिक्र होगी कि वो दूसरा को नजला हो रहा है, जुकाम हो रहा है, बुखार हो रहा है, उसकी फिक्र करेगा या ज्यादा अपनी अपनी बीमारी की फिक्र करेगा। जब खुद बीमार है तो वो दूसरों की बीमारी का तज़किरा करेगा कि फलां ये बीमार है, फलां ये बीमार है, फलां ये बीमार है, इसके बजाय वो खुद अपने इलाज की फिक्र करेगा कि मेरी बीमारी कैसे दूर हो। ये हुक्म दिया है कुरान करीम ने भी, अलैकुम अनफुसकुम, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी कि ऐसे मौके पर दूसरों पर भलाई, दूसरों पर तनकीद करके बैठ न बैठ जाओ और हर वक्त इसको वजीफा ना बनाओ कि दूसरों को बुरा भला कहते रहो। अजी आजकल तो ये होता है, आजकल तो ये होता है, आजकल तो ये होता है, इसको अपना मशाला ना बनाओ। और एक हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने यह भी फरमाया इज़ा हलक अन्नास इज़ा काल मन काला हलक अन्नास फहुवा अहलकुहुम औ कमा काला सल्लल्लाहु अलैहि वसल्लम, जो शख्स ये कहे भाई लोग तबाह बर्बाद हो गए یعنی ہر وقت اس کے زبان پر وظیفہ جو ہے وہ اس بات کا ہے کہ لوگ خراب ہو گئے، لوگ ہلاک ہو گئے، برباد ہو گئے، فہو اہلکہم، تو وہ ان سے زیادہ برباد ہے. جو ہر وقت دوسروں پر تنقید کرتا رہتا ہے، دوسروں کی برائیاں ڈھونڈتا رہتا ہے اور اپنے آپ سے غافل ہے. لہذا اصلاح معاشرہ کا اس سے زیادہ مؤثر طریقہ کوئی اور نہیں ہے کہ ہر انسان اپنی فکر میں پڑ جائے، اپنی فکر میں پڑ جائے، دوسروں پر تنقید یا دوسروں کو برا بھلا کہنا، اس کے بجائے اس فکر میں پڑے کہ میں کتنا اچھا ہوں کتنا برا ہوں، جائزہ لیتا رہے، اپنا خود اپنا جائزہ لے، دوسروں کا جائزہ لینے کے بجائے اپنا جائزہ لے. اپنا جائزہ کیا لے؟ دیکھو اللہ تبارک و تعالی نے ہم پر جو احکام عطا فرمائے ہیں ان میں سب سے پہلی بات یہ ہے کہ انسان کا عقیدہ درست ہو، توحید پر ایمان ہو، نبی کریم صلی اللہ علیہ وسلم پر ایمان ہو، آخرت پر ایمان ہو، اور جو کچھ قرآن و حدیث نے فرمایا ہے اس کی سچائی پر ایمان ہو. یہ عقیدہ، سب سے پہلے تو عقیدے کی درستی. اللہ تعالیٰ کے فضل و کرم سے مسلمان اگر ہے تو اس کو ان بنیادی عقائد پر ایمان ہوتا ہی ہے، لیکن ایمان ہو، محض زبانی جمع خرچ نہ ہو. ایمان کے کیا معنی ہے؟ کہ پکا یقین ہو ان بات کا، غیر متزلزل یقین ہو اس بات پر کہ اللہ ایک ہے اور نبی کریم صلی اللہ علیہ وسلم اللہ کے آخری پیغمبر ہیں، اور اس بات پر کہ میں مرنے کے بعد میرے پاس مجھے ایک اور زندگی آنے والی ہے جس میں میرے اعمال کو جانچا جائے گا اور اس کی بنا پر مجھے یا انعام دیا جائے گا یا سزا دی جائے گی. ان باتوں پر سچے دل سے ایمان ہو. اللہ بچائے جو صورتحال نظر آتی ہے عام لوگوں میں وہ اس قسم کی ہے کہ ایمان زبان سے تو ہے الحمدللہ، یہ بھی بڑی نعمت ہے، لیکن جسے پکا یقین کہتے ہیں کہ مجھے ایک دن مرنا ہے، مرنے کے بعد ایک دوسری زندگی آئے گی اور مجھے اس میں اپنے سارے اعمال کا جواب دینا ہوگا، اس کا دھیان نہیں. میں ایک مرتبہ سفر میں تھا تو ایک صاحب بڑے تعلیم یافتہ تھے، وہ میرے برابر میں بیٹھے ہوئے تھے، تو مجھ سے پوچھنے لگے، میرے مرنا ہم ایمان تو رکھتے ہیں آخرت پر، یہ بتایا آخرت ہوگی بھی کہ نہیں ہوگی، مرنے کے بعد واقعی ہم زندہ ہو جائیں گے دوبارہ، کیا مرنے کے بعد واقعی ہمیں اعمال کا جواب دینا ہوگا. یعنی وہ زبان سے تو کہہ رہا ہے کہ مجھے ایمان ہے، لیکن اس کے دل میں اب بھی یہ تردد اور یہ شک ہے کہ پتہ نہیں آئے گا، وہ وقت یہ نہیں آئے گا. تو یہ ایمان پورا مکمل نہیں ہوا جب تک یقین نہ ہو. اور جن چیزوں پر یقین ہے بھی، جیسے توحید ہے مثلا، اللہ تعالی کی وحدانیت، کہ اللہ ایک ہے، اس کے سوا کوئی معبود نہیں، اس کے سوا نہ ہم کسی سے کسی کی عبادت کر سکتے ہیں، نہ کسی سے آخرت کے معاملات میں مدد مانگ سکتے ہیں. ایاک نعبد و ایاک نستعین، اے اللہ ہم تیری عبادت کرتے ہیں، تجھی سے مدد مانگتے ہیں. لیکن دیکھو جا کر مزارات پہ کیا ہو رہا ہے، مزارات کے اوپر سجدے صاحب مزار کو سجدہ کیا جا رہا ہے اور اس سے مانگا جا رہا ہے، مجھے اولاد دے دے، میرے رزق میں اضافہ کر دے، مجھے روزگار دلا دے، میری بیٹی کا نکاح کرا دے. کس سے پوچھ رہے ہیں؟ مزار سے، قبر سے. अरे भाई जब अगर अल्लाह है तो देने वाला तो वही है, अल्लाह के सिवा कौन है जो जिसके अंदर ताकत हो देने की, खास तौर पर वो जो दुनिया से गुजर गए और उनकी कब्रों पे जाकर हाजतें मांगी जा रही हैं। बाद औकात इतने बड़े बड़े औलिया अल्लाह हैं, दिल चाहता है कि उनके मजार पर हाजिर हो, उनको सलाम हम अर्ज करें, इसाले सवाब करें, इतने बड़े बुजुर्ग हैं। लेकिन जब दाखिल होते हैं वहां पर तो दाखिल होकर एक ऐसा नजारा नजर आता है कि या अल्लाह ये तो शिर्क की बुनियादें पड़ रही हैं। यहां पर कोई खड़ा हुआ उसी के सामने कब्र से मांग रहा है, दाता मुझे ये दे दे, मुझे बच्चा दे दे। बच्चा लेने के लिए सफर करके जा रहे हैं मजारात के पास और उनसे मांग रहे हैं कि बाबा, बाबा फरीदुद्दीन गंजशकर रहमतुल्लाह अलैह, बाबे हजरत अली हजवेरी रहमतुल्लाह अलैह बड़े दर्जे के औलिया अल्लाह हैं, लेकिन उनकी कब्रों पर जाकर उनसे मांग रहे हैं कि दाता मुझे दे दो। अरे भाई अल्लाह जल्ला जलालहू के सिवा इस कायनात में कोई नहीं है जो कुछ दे सके, अल्लाह जल्ला जलालहू ही देता है, उसके सिवा किसी से मांगना कि मुझे औलाद दे दो, मुझे ज्यादा रिज्क दे दो, ये शिर्क के हम पल्ला है। तो अकीदा ही खराब हो गया। तो सबसे पहले तो इंसान को अपने अकायद दुरुस्त करने की जरूरत है, अकीदा हमारा सिवाय अल्लाह के और किसी के ऊपर न हो, अपनी हाजतें लेकर बाद औकात मजारात के पास जाते हैं, बाद औकात पीरों, जिंदा पीरों, जिंदा पीरों को सजदा किया जा रहा है और उनसे मांगा जा रहा है, यह नहीं कि तुम मेरे लिए दुआ कर दो, इसमें तो कोई हर्ज नहीं है। किसी अल्लाह वाले से आप कहें कि भाई मेरे लिए दुआ कर दे, अल्लाह ताला मेरे मुझे मेरी ये मुश्किल दूर फरमा दे, इसमें तो कोई हर्ज नहीं। लेकिन उसी पीर से यह कहना कि मुझे औलाद दे दो, औलाद दिलवा दो या दे दो, या मेरी मेरा मैं बेरोजगार हूं मेरा रोजगार लगा दो, ये शिर्क है किसी बंदे से इस तरह मांगना। खड़े होकर नमाज में तो कहते हो या का नाबुदू व या का नस्ताईन, अल्लाह हम तेरी ही इबादत करते हैं, तुझी से मदद मांगते हैं, और मदद मांगते फिर रहे हो और इबादत करते फिर रहे हो गैरुल्लाह की। तो जहां शिर्क हो रहा हो, अमली शिर्क हो रहा हो, उस पर हम मुशरिक और काफिर का फतवा दें न दें वो अलग मसला है, लेकिन अमलन तो शिर्क हो रहा है। तो ये अमलन शिर्क हो रहा है और हम समझते हैं कि हमारे ऊपर अल्लाह की रहमतें नाज़िल होंगी। तो अपनी इस्लाह का पहला कदम तो अकीदे की दुरुस्ती है, अकीदा दुरुस्त हो, यकीन हो पूरा कि इस कायनात पर वाहिद हुक्मरान अल्लाह जल्ला जलालू है, वही अहकमुल हाकिमीन है, उसके उसके मशीयत के बगैर कायनात का कोई जर्रा इधर से उधर नहीं हो सकता। रसूल करीम सरवरत आलम सल्लल्लाहु अलैहि वसल्लम की रिसालत पर, खत्म नबूवत पर, कि आप पर रिसालत का सिलसिला खत्म हो गया, नबूवत का सिलसिला खत्म हो गया, आप आखिरी नबी हैं, इस बार ईमान पक्का हो। और सबसे बड़ा अहम काम आखिरत पर ईमान, आखिरत पर ईमान, कि हम ये ईमान इतना जागुजीन हो जाए दिल में कि आदमी को अपने हर कौल फेल से पहले यह जायजा लेने की फिक्र पैदा हो कि मेरा यह काम आखिरत में मुझे जाकर क्या करेगा। हजरत इमाम शाफी रहमतुल्लाह अलैह जो बड़े दर्जे के फुकहा में से भी हैं और साथी जो फुकहा जो होते थे ये फुकहा की ऐसे से मशहूर हो गए, लेकिन औलिया अल्लाह होते थे, تو حضرت شافعی رحمۃ اللہ علیہ سے جب کوئی سوال کرتا تھا تو ایک لمحے کے لیے خاموش ہو جاتے تھے, پھر تھوڑی دیر کے بعد جواب دیتے تھے. تو کسی نے پوچھا, آپ کی یہ عادت ہے کہ جب کوئی مسئلہ پوچھتا ہے تو آپ تھوڑی دیر کے لیے رک جاتے ہیں اور اس کے بعد پھر جواب دیتے ہیں, تو یہ وقفے میں آپ کیا کرتے ہیں؟ تو انہوں نے فرمایا کہ میں اس وقفے میں اپنے آپ کو جنت اور دوزخ پر پیش کرتا ہوں. کیا مانا؟ کہ جنت کا تصور کرتا ہوں, دوزخ کا تصور کرتا ہوں, کہ میں جو جواب دینے جا رہا ہوں وہ مجھے جنت کی طرف لے جائے گا یا دوزخ کی طرف لے جائے گا. ہر آن انسان جب وہ اپنے ہر قول سے پہلے, زبان سے بات نکالنے سے پہلے اپنا جائزہ لے رہا ہے کہ یہ جہنم میں جائے گا یا دوزخ میں جائے گا, تو اس کا مطلب ہر وقت آخرت مستحضر ہے, اس کا دھیان موجود ہے. تو اپنی اصلاح کا سب سے پہلا قدم وہ عقائد کی اصلاح ہے, اور عقائد کو اچھی طرح اس کا دھیان رکھنا, یہ کام ہو جائے گا تو سب سے پہلی سیڑھی اصلاح کی حاصل ہو جائے گی انشاءاللہ. اس کے بعد درجہ آتا ہے اعمال وغیرہ کا, تو اس کی تھوڑی تفصیل انشاءاللہ اگر زندگی اللہ نے دی تو آئندہ جمعہ میں عرض کروں گا. وآخر دعوانا ان الحمد للہ رب العالمین. ایک اعلان کرنا تھا کہ یہاں بعض اوقات لوگ دارالعلوم میں آتے ہیں تو ان کے ساتھ ان کی خواتین بھی ہوتی ہیں, تو کہیں سے گزر رہے ہیں اور راستے میں نماز کا وقت ہو گیا, مسجد میں آ کر نماز پڑھنا چاہتے ہیں, تو ان کے ساتھ ان کی خواتین ہوتی ہیں. تو وہ بیچاریوں کا کوئی پہلے انتظام ایسا نہیں تھا کہ جہاں وہ نماز ادا کر سکیں, تو اب ہم اللہ تعالیٰ کی توفیق سے اب ہم نے جو ہمارا شمالی گیٹ ہے جو انڈسٹریل ایریا کی طرف کھلتا ہے, اس کے ساتھ ہی ایک جگہ تیار کر دی ہے خواتین کے لیے نماز پڑھنے کی. تو جیسے کچھ لوگ مرد آئے ان کے ساتھ خواتین بھی ہیں, مرد نماز جماعت میں شریک ہو گئے, خواتین کم از کم تنہا نماز پڑھ لیں, اس کے لیے ہم نے ایک نماز کی جگہ تیار کی ہے جو انڈسٹریل ایریا سے جو ہمارے دارالعلوم میں داخل ہونے کا جو بڑا گیٹ ہے اس کے ساتھ ہی وہ واقع ہے. تو یہ اس کا اعلان کرنا تھا کہ جب کبھی خواتین آئیں یا کوئی اور آدمی بھی دیکھے کہ خاتون ہے وہ بیچاری پریشان ہو رہی ہے کہ کہاں نماز پڑھوں, تو ان کو بتا دیا جائے کہ نماز کی جگہ فلاں جگہ پر ہے. صلی اللہ تعالیٰ علیہ خیر خلقی.